يعلمون ظاهرهم من الحياة الدنيا وهم عن الآخرة هم غافلون. وقال سبحانه وتعالى في آية أخرى: ومن أراد الآخرة وسعى لها سعيها وهو مؤمن أولئك كان سعيهم مشكورا. انسان جب باشعور ہوتا ہے، بچپن جوانی کی شکل اختیار کر لیتا ہے، تو اس کو اپنے لیے ایک شخصیت قائم ہونے کے لیے، زندگی میں ایک مقصد بنانے کے لیے، اپنے زندگی کے کاروبار کو آگے بڑھانے کے لیے اس کے سامنے دو نظریے مجموعی طور پر سامنے آتے ہیں. یہ دو نظریے اس عنوان سے ہو سکتے ہیں کہ یا وہ خود کو محور سمجھے، سینٹر سمجھے، اور اپنی زندگی کو، اپنے آپ کو محور اور اپنی آپ کو سینٹر سمجھ کر گزارے. دوسرا نظریہ یہ کہ وہ خدا کو اپنا محور بنائے، خدا کو اپنی زندگی کا سینٹر بنائے، اور اس کے مطابق زندگی گزارنے کی کوشش کرے. تو مجموعی طور پر یہ دو کیفیات فکری طور پر اگر ہم اینالائز کریں تو وجود میں آتے ہیں. عملی طور پر یہ ہوتا ہے کہ آدمی جسے ایک سوسائٹی میں پیدا ہوتا ہے تو سوسائٹی کے نارمز کو، طریقوں کو بنا سوچ وچار کرے اپنا لیتا ہے. تو جو مسلم گھر میں پیدا ہوا مسلم، جو کمیونسٹ گھر میں پیدا ہوا وہ عام طور پہ کمیونسٹ، جو مومن کے گھر میں پیدا ہوا وہ عام طور پر مومن، مگر یہاں کے اوپر خود سے اختیار کرنے کا کام انجام نہیں پاتا. اس مدت تک کہ اسما ابندی منزل آ جاتی ہے اور انسان کو پھر یاد دلانا پڑتا ہے کہ تیرا رب ہے، ورنہ جو اجتماع میں رب ہے وہ اس کا رب ہے. اگر اجتماع میں رب کی شکل کوئی خود ہو جاتا ہے تو خود، اگر انکار ربوبیت ہے تو انکار ربوبیت، اگر توحید ہے تو وہی توحید جو بازار میں چل رہی ہے دوسری اشیاء کی طرح، یہ بھی ایک شے ہے، اس کو اسی طریقے سے مان لیا جائے کہ اللہ ایک پنجن تنوار امام بارہ معصوم چودہ کی شکل میں جو دو چار سال کی عمر میں یاد دلایا جاتا ہے اور وہ سلسلہ سا حیات باقی رہتا ہے. ہم یہاں پر سوچنے اور وچار کرنے اور فکر کرنے کی بات کر رہے ہیں. جب انسان سوچنے لگتا ہے کہ میں زندگی کا اپنے محور کیا بناؤں، میرا سزا جمع ہوں، میں اپنی زندگی کا محور کیا بناؤں، کیا میں اپنے آپ کو محور بنا لوں، کیا میری زندگی صرف میرے ہی وجود کے اطراف گردش کرتی رہے یا نہیں، میرا محور مجھ سے اعلیٰ ہونا چاہیے، میرا مرکز مجھ سے اعلیٰ ہونا چاہیے، میرا سینٹر مجھ سے اعلیٰ ہونا چاہیے تاکہ میں اس کی طرف دیکھ کے اپنی زندگی کو بنا سکوں. کیونکہ مجھ میں ایسی کوئی چیز نہیں ہے جو میں محور بن جاؤں کہے گا دلیل بنتی ہوں، میں خود کا بنایا ہوا نہیں، بنانا تو دور کی بات، میری بقا میری خود کی مرضی پر نہیں ہے. میرا ہر لہجہ محتاج ہونے کی گواہی دے رہا ہے. جب میرا احتیاج ہر طور پر کامل ہے تو میں اگر اپنے آپ کو مرکز بنا لیتا ہوں تو میں حاجت کو مرکز بنا رہا ہوں، خواہشات کو مرکز بنا رہا ہوں، اس سے اوپر کوئی چیز کو مرکز نہیں بنا رہا ہوں. کیونکہ انسان کی نفس سے ہی اگر چھوڑ دیا جائے تو پس خواہشات کا مجموعہ بن جاتا ہے، ضرور ضرور اسی انسان کی طرف پورا اشارہ کرتے ہوئے کہہ رہا ہے. جہاں پر وہ اپنے آپ میں بنا کسی رب کے سوچ اور وچار کرنے لگتا ہے تو سوائے اپنی خواہشات کے اس کو اور کچھ بھی نظر نہیں آتا. بلکہ اس کے اگر وہ دوسرے نظریے کو اپنا لیتا ہے، اس نظریے کو کہ جو کہہ رہا ہے کہ خدا کو مرکز بنا لے، اس کو مرکز بنا لے جو نہ فقط تیرا خالق ہے بلکہ تیرا باقی رکھنے والا بھی ہے. تیرا باقی رکھنے والا بھی ہے. ومن آیات خلقکم من تراب، اور اس کی نشانیوں میں سے یہ ہے کہ معمولی سی مٹی سے تم کو بنا دیا. اس کی شان یہ ہے کہ جس وجود پر تم اتراتے ہو اس کے لیے وہ مٹی سے بنایا ہوا ہے. اور رہا کرم نہ بنی بنی آدم ہم نے آدم کو عزت بخشی وہ پھر اس کا رخ کر کے اس نے اپنی روح تم میں ہوئی اور انسان کو ایسے بنا دیا کہ جہاں پر خود اپنے آپ کو کہتا ہے کہ احسن الخالقین. اب یہ انسان اگر اپنے آپ سے نکل کر اس خالق کی طرف متوجہ ہونا چاہتا ہے تو اس کا سفر پہلے تو توحید کی طرف جائے گا جہاں پر وہ اپنے رب کا اقرار کرے گا اور یہ کہے گا کہ میں پوری طریقے سے تیرا بنایا ہوا ہوں، تیرا باقی رکھا ہوا ہوں. اب میری بقا کی شکل کیا ہوگی وہ تو طے کرے گا، میں طے نہیں. جب انسان کے ذہن میں یہ سوال اجاگر ہوتا ہے، ابھرتا ہے، اس جگہ پر نبوت کا احساس ہونا شروع ہوتا ہے کہ مجھے رہنمائی کیسے ہوگی، میری رہنمائی کون کرے گا، کہاں سے مجھے ہدایت ملے گی، میں نے تو اسے اپنا محور بنا لیا، میری فطرت جو مجھے اشارہ کر سکتی ہے، لیکن میری زندگی کے تمام امور میری فطرت طے نہیں کر سکتی. مجھے سہارا چاہیے، اس سہارے عظیم کو نبوت کہا جاتا ہے. لقد من الله على المؤمنين اذ بعث فيهم رسولا منهم، یقینا اللہ نے بڑی منت کی، احسان کیا لوگوں پر جب کہ اس نے ان کے درمیان سے ان میں ایک نبی اور رسول بھیجا. وہ حاجت مومنین کو احساس ہو رہی تھی، غیر مومن کو احساس نہیں ہو رہی تھی. آیت کی طرف توجہ کریں، بے شک اللہ نے مومنین پر منت گزاری کی ہے کہ ان کے درمیان اس نے مومن کو پیدا کیا، تو کبھی یہ نہ کہنا کہ مومنین نہیں تھے، کبھی نہ کہنا کہ مومنین نہیں تھے، سبھی مشرکین تھے. یہ تصور قرآن کی آیت کے مخالف ہے. مومنین یہ ظاہر ہونے کا موقع نہیں تھا. تو ایمان کو قبول کرنے کے بعد نبوت کا سہارا وہ عنوان منت نصیب ہوتا ہے، اللہ کی طرف سے اس کے اقرار کے بعد پہلا تحفہ نبوت. جیسے اپنے رب کو آپ نے اقرار کر لیا، قبول کر لیا، مالک کو قبول کر لیا، بیت اللہ شریف کو قبول کر لیا، تو پہلا تحفہ جو مومن کو ملتا ہے وہ نبوت کا تحفہ ہے. نبوت ہدایت کے بدلے میں انسان کو وہ چیزیں بتاتی ہے کہ جو اللہ کی طرف سے ہے. لیکن پھر ہدایت کا دینا ایک چیز ہوتی، ایمان کا آنا ایک چیز ہوتی ہے. رسول کہتا ہے وما علینا الا البلاغ، میں پیغام پہنچاتا رہوں گا. ایمان کا وہ کیفیت وہ اللہ کی طرف سے آئے گی، اور اللہ فاسقین کی ہدایت نہیں کرتا، ظالمین کی ہدایت نہیں کرتا. تو کہیں یہ نہ سمجھنا میری باتیں سن کر مردہ عمل کرنے کو ایمان سمجھ لینا. ایمان وہ دے گا، کوئی ایمان نہیں تھا مطلب کہ کئی آئے تھے، مگر یہ کہ اللہ کا ہے. وَإِنَّ عَلَيْنَا لَلْهُدَى، بے شک ہم ہی پر پوری کی پوری ہدایت کا انحصار ہے. تو رسول ہدایت پہنچاتے ہیں، انسان کا قبول کرنا وہ کیفیت کا، اور اس کے نتیجے میں اس کے دل میں آنے والا اخلاص سبب بنتا ہے کہ وہ انسان اپنے آپ میں وہ تبدیلی لے آئے جہاں پر رسول کا پیام بعنوان ایک زندہ حقیقت سمجھ میں آ جائے. یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم لما یحییکم، اے ایمان والو تم لبے کہنا اللہ کو اور اس کے رسول کو جب وہ تمہیں بلاتا ہے اس چیز کی طرف جو تمہیں حیات بخشتی ہے. احساس کے کلام رسول، پیام رسول، ہدایت رسول حیات دینے والی چیز ہے، اور اس سے منہ موڑ لینا موت کا سبب ہے. اس سے منہ موڑ لینا موت کا سبب ہے، اور اگر وہ ہدایت بار بار کسی عمل کی دے رہا ہے اس عمل سے منہ موڑ لینا یقیناً یقیناً موت کا نتیجہ بنے گی. امامت وہ چیز کا نام ہے جو رسالت کے ساتھ ساتھ انسان کو اپنے زندگی کے عملی روپ میں مدد کرنے کے لیے اللہ نے رسول کو یا امام بھی بنایا یا پھر امامت کا سلسلہ رہا. تو بار بار جس امامت کے بارے میں تذکرہ ہو رہا ہے اور بار بار رسول یہ امامت کی بات کر رہا ہے، اس امامت سے اپنے آپ کو دور کر لینا یقیناً رسول کے اس بیان سے اپنے آپ کو دور کرنا ہے کہ جو سبب حیا نہیں ہوگا. حیا کا مطلب اوپر آنے جانے والی سانس نہیں ہے، حیا کا مطلب انسان کے اس وجود کا احساس ہے کہ جو رب سے جڑ کر جب دنیا میں نظر کرتا ہے تو اللہ کی نظر سے دیکھنا شروع کرتا ہے. یا انسان کے پاس اپنی نظر ہوگی یا انسان کے پاس اللہ کی نظر ہوگی، جو اپنی نظر سے دیکھے گا اس کو اللہ مردہ کہتا ہے. اے رسول، تم مردوں کی ہدایت نہیں کر سکتے، تم مر تم یوں کہ یہ اندھے ہیں. یہ سمجھ نہیں سکتے، یہ عقل سے کام نہیں لیتے، تو وہ مردہ کہلائے گئے قرآن کی زبان میں. تو حیات ملتی ہے حقیقی اللہ کے وجود کے اعتراف سے، رسالت کو قبول کرنے سے اور رسالت کی بات کو پورا سمجھنے سے اور رسالت کے اس پیام کو پوری طریقے سے درک کرنے سے کہ جو سبب بقائے پیام رسالت کا قیامت ہوگا. اب ہم غور کریں کہ ہماری سوسائٹی میں ہم کس حد تک یہ پیام رسول، یہ پیام امام کو قبول کر سکے ہیں اور کہاں کہاں پر ہمارے پاس آج کے دور میں مشکلات پیش آ رہی ہیں. آج کی دنیا دنیا ایمان نہیں رہی، دنیا اس کو عجور ہو گئی. فاسقین کو جو مقام مل چکا ہے اس کے نتیجے میں انسان یا عام بڑھتا ہوا جوان اس بات سے راضی ہوگا کہ وہ ایک اس قسم کے آدمی کی یا عورت کی پیروی کر لے کہ جس کی شہرت ٹیلی ویژنوں سے انٹرنیٹ کے ذریعے سے تمام احباب کو بھر چکی ہے، جبکہ ان کی شخصیت اور کردار میں خود مہوری کے علاوہ کوئی اور مہور نہیں ہے. ہم ایمان والے ہیں جو اپنے مہور کو خود مہوری سے ہٹا لیے، ہٹ گئے ہم اپنی خود مہوری سے، ہم اپنے آپ کو سینٹر نہیں بنائے. مگر یہ بدبختی ہے ہمارا، ہماری فکر متاثر ان لوگوں سے ہو رہی ہے کہ جنہوں نے اپنی زندگی کو اپنے آپ کو خود مہور بنا لیا. اس سے بڑھ کر کیا کرنا ہوگا، سر بہتر تھا خود کو مہور بنا لیتے. ایسے کو مہور بنایا، ایسے کو قابل اجتماع سمجھا کہ جو خود اپنے آپ کو مہور سمجھا ہوا ہے، آپ کے پہلے قدم میں ہی اس کو ٹکر اکڑا دینا چاہیے تھا، اس کی بات صاف طور پر رد کر دینا چاہیے تھا، اس کے عمل کو عمل کی پہچان سمجھنا چاہیے تھا، اس کی بات پر کان نہیں دھرنا چاہیے تھا. ہمارا حال یہ ہو گیا ہے کہ ان کی باتیں سب سنی جاتی ہیں، قول علی و حسین حتی ممبر سے نقل نہیں ہوتا، قول علی علیہ السلام تو حسین علیہ السلام ممبروں سے نقل نہیں ہوتا. وہ باتیں نقل کی جاتی ہیں کہ جو ہماری دلجوئی کا سبب بنے ان کا پیام پہنچایا نہیں جاتا، جو بلاغا پڑھی نہیں جاتی. امام حسین کے جو کلمات مختلف مواقع پر دوران زندگی ہے، حضرت علی دوران زندگی امام حسن خود ان کی امامت کے دور اور آخر سفر میں مدینے سے کربلا جو موجود ہیں اور سوموں وفات میں چلے جاتے ہیں، ان کو اگر ہم آج پیش کرتے ہیں تو ایسا لگتا ہے کہ کسی اور آدمی کی گفتگو ہو رہی ہے. وہ اس لیے ہے کہ ہم نے اپنی بنیادوں کو ان بنیادوں سے دور کر لیا ہے جو ہمارے ائمہ کی بنیاد ہے. ہم آ کر دیکھیں کہ ان کی بنیادیں تھیں تو کیا، علی کو کس چیز نے علی کر دیا، حسین کو کس چیز نے حسین کر دیا. اگر ہم ان آیات کی طرف جس کی میں نے خلافت کا شرف حاصل کیا، سورہ روم کی ساتھی آئے یا لمون ظاہر من الحیات دنیا وهم للآخرت هم غافلون. یہ لوگ ظاہری دنیا کے بارے میں تو جانتے ہیں لیکن ان کی نظریں آخرت سے کامل طور پر غافل ہیں. تو پہلی کیٹیگری کی پہلی سب کی حقیقت کو بیان قرآن کی آیت سے کر رہا جانتے ہیں ظاہر من الحیات دنیا. یہ ظاہر جو ہے دنیا کی زندگی کا یہ لوگ خوب جانتے ہیں. وہم عن الآخرت ہم غافلون اور کہا اگر وہ لوگ اس سے کامل طور پر غافل ہیں. دوسری آیت سورہ بنی اسرائیل 19 کی آیت ومن اراد الآخرت وسعى لها سعيها وهو مؤمن فأولئك كان سعيهم مشكورا. اور جس نے ارادہ کر لیا آخرت کا اور کوشش کی اس کے لیے جیسے کہ کوشش کرنے کا حق ہے وہ مومن اس کیفیت میں کہ وہ ایمان پر بھی باقی رہے فَأُولَئِكَ كَانَ سَعْيُهُمْ مَشْكُورًا. یہ وہ لوگ ہیں کہ جس کی کوشش کی قدردانی کی جائے گی ان کی کوششوں کو اپریشیٹ کیا جائے گا. ہم دوسری کیٹیگری کو لے کر کرتے ہیں پہلے کہ آخرت کا ارادہ کر لینا یعنی آدمی کا یہ سمجھ لینا کہ میں دنیا کے لیے نہیں بنا ہوں آخرت کے لیے بنا ہوں. مشکل یہ ہے کہ آخرت کی دوڑ بھی دنیا میں دوڑنی ہے اور دنیا کی دوڑ بھی آخرت میں دنیا میں دوڑنی ہے. ایسا نہیں ہے کہ آخرت کی دوڑ ہم آخرت میں دوڑیں گے قیامت کے دن اور دنیا کی دوڑ دنیا میں دوڑیں گے جب دنیا میں زندہ آئے ہیں. تو اب یہاں پر جب دوڑ لگی ہے تو آخرت کی دوڑ دوڑنے والے کتنے ہیں اور دنیا کی دوڑ دوڑنے والے کتنے ہیں. مشکل تو یہ ہے کہ کئی ایسے بھی آپ کو ہم کو مل جائیں گے کہ جو دوڑ دنیا کی دوڑ رہے ہیں لیکن نعرہ آخرت کی دوڑ کا لگا ہے. دوڑ دنیا کی ہو رہی ہے لیکن انتہا اور دعویٰ یہ ہے کہ آخرت کی دوڑ. تو آیا وہ کون سی چیزیں ہیں جو اس سے اس کو الگ کرے گی, کون سی وہ بنیادیں ہیں جو ان جس دوڑ میں صحیح آخرت کو قبول کرنے والوں کے اور وہ لوگ آخرت کو ایک اسٹریٹجی کے طور پر قبول کرتے ہیں. ہم دیکھتے ہیں کہ جہاں پر طلبا کی ہم بات کرتے ہیں بہت سے طلبا خصوصاً بات کرملا آپ غور کر کے تعلیم میں دیکھتے جائیے کہ بار بار اس چیز کا تعریف مشاہدہ ہمارے سامنے پیش کرتی ہے کہ دنیا کے لیے خلافت کامل طور پر تبدیل ہوگی لیکن خلافت خلافت رسول کے نام پر قبول کی جائے. نام رسول ہی کا لیا جاتا تھا, نام قرآن ہی کا لیا جاتا, نام اللہ ہی کا لیا جاتا. فرق کیا تھا؟ فرق یہی تھا جو ہم خصوصاً ہمارے ائمہ کے کردار میں دیکھتے ہیں کہ ان کی شخصیت کیوں ویسی تھی کہ جو دوسروں کی نہیں تھی. پہلی خصوصیت اللہ کے وجود کے علاوہ کسی اور کو خوش کرنے کی خواہش ان کے دل میں نہیں
تھی.
کسی کو خوش کرنے کی خواہش اللہ کے علاوہ قربت اللہ کے علاوہ کوئی اور قربت کا ان کو اگر علی کوئی کام کرتے تھے جو رسول کی خوشی کا سبب بن رہا تھا تو وہ کام یقیناً اللہ کی خوشی کا اور بدل اللہ کیا ہے. کوئی کام ایسا نہیں تھا کہ جو اللہ کی خوشنودی کے علاوہ کیا جائے. نتیجہ یہ کہ جب سر پر بھی تیز لگی تب بھی کامیابی اس کی تھی کہ اللہ کے لیے اللہ کے راستے میں نہیں اللہ کی عبادت کے لیے نہیں اللہ کے قریب اور کمزور بندوں کے سپورٹ کرنے کے لیے نہیں. اور وہی کیفیت ہم امام حسین کی دیکھتے ہیں جو بھی کچھ کربلا میں ہوا وہ سب کا سب خوشنودی معبود کے لیے تھا. اس لیے آخری جملہ بھی وہی تھا رزن کا فضائے وہ تسلیمت سے ہم نے لا معبود سوا لا یا ریاضت مستقیم. یہ کیفیت ان کی زندگی کی کیفیت تھی, یہی کیفیت ان کے آخری لمحوں میں دنیا میں وہی کیفیت. ایسا نہیں ہوتا کہ کسی کی زندگی کی کیفیت ایک ایسی ہو آخرت میں آخری وقت آخر بن جائے. नहीं होगा। जिंदगी अल्लाह के लिए थी, शहादत भी अल्लाह के लिए। ये एक बहुत बड़ा फर्क है जो आप हमारे अइमा में और दूसरों में देखेंगे कि जहां पर कोई तसव्वुर ऐसा कि सिवाय हमकी इत्तबा के हमको कुछ भी नहीं करना है। इमाम हुसैन का एक कठोर कॉल है जो माविया के सामने आपसे पेश किया, कहा ला यकुल अक्लो इल्ला बित्तबा अल-हक, अक्ल कामिल नहीं होती मगर ये के इत्तबा हम में लगी रहे। जैसे अक्ल इत्तबा हम से किनारा कशी अख्तियार कर लेती है तो वो अक्ल को कमाल नहीं मिलता। जवाब मुआविया का देखिए, कहता है कि तुम्हारे पास तुम्हारे दिलों में सिवाय ये एक चीज के कोई और चीज नहीं है क्या? यानी सिवाय इत्तबा हम के तुम्हारे पास कोई और चीज नहीं है? इत्तबा हम इतनी बड़ी चीज का नाम है कि अइमा के तमाम कल्ब को घेर लेती है और एक बातिल के लिए उसका नाम सुनना भी गवारा नहीं होता। बात इसलिए की गई के हक की इत्तबा करना कितना मुश्किल हो जाता है जब इंसान किसी और को खुश करने की ख्वाहिश से जिंदगी गुजारता है। हक की इत्तबा आसान काम नहीं बनती। दुनिया में हम देखते हैं कि लोग हक के ऊपर रहते हैं, लेकिन हम एक इमाम हुसैन के बारे में सुनते हैं जिनको कहा जाता है वारिसे आदम, वारिसे नूह, वारिसे इब्राहिम, वारिस मूसा ईसा और आगे। ये क्यों कहा जाता है? ये इसलिए कहा जाता है कि इनकी जिंदगी में और इनके शहीद होने में एक ऐसी कैफियत थी कि जो पूरी सिलसिला नबूवत का निचोड़ थी, और वो निचोड़ सिर्फ दो चीजों पे आता है, एक यकीन और दूसरे इख्लास। आज वो यकीन और वो इख्लास ये दो चीजें हैं जिसको ईमान की शहादत में खुले आम देखेंगे वो कैफियत आमतौर पर आपको नजर नहीं आएगी, क्योंकि बातिल के मुकाबले में कई पोस्टर दिए जा सकते हैं, कई एंगल से बातिल को अप्रोच किया जा सकता है। इमाम हुसैन खुले मैदान में अपने अख्तियार से करबला तक पहुंचकर एक ऐसी शहादत को पेश करते हैं कि जो साफ तौर पर इन दो अनासिर को यकीन को और इख्लास को उजागर करती है। मैं फिर फर्क चाह रहा हूं, मैं भी बात को बताए की तरफ नहीं ले जाऊंगा, फिर फर्क चाहता हूं हमारी जिंदगियों में कितना यकीन है, हमारी जिंदगियों में कितना इख्लास है। फिर सवाल जवानों से, बुजुर्गान मेरे मुखातब नहीं है, वो चीज को करबला कर देती है। इमाम हुसैन को वालिद आदम नूह इब्राहिम होता ईसा कर देती है और अब्दुल सब का एक वालिद बना देती है। वो चीजें एक यकीन और दूसरे इख्लास, वो हमारे पास कितना बाकी रहेगा? यकीन अगर नहीं रहेगा तो रास्ता एक नहीं कम अज कम दो हो जाएंगे। अगर यकीन नहीं होगा, जिस दर का यकीन कम होगा वो कम यकीन और एक रास्ते को इजाद कर देगा। सिराज मुस्तकीम तथा सिराज नहीं रहेगी, कई सिराजें निकल जाएंगी, कम अज कम एक सिराज और निकल जाएगी उसी उतने कम यकीन की जगह से, तवज्जो कम होता है। जैसे वो दूसरी चीज निकल गई, मुंशई हुई एक अलग टैंडेंट से, एक अलग एंगल से निकल गई, शैतान वहां से काम पकड़ लिया, हमने उसको एक अच्छी गिरफ्त दे दी, कहा कि तुम्हारा इतना यकीन कम हो गया, मेरा भी इतना ही कम हुआ था, मेरा भी इतना ही कम हुआ था, मैं तुमसे कोई ज्यादा गुना करके बैठा नहीं हूं, मेरा भी यकीन इतना ही कम हुआ था कि अल्लाह मुझसे सजदा तलब कर रहा है जबकि मैं उस चीज से आला अपने आप को महसूस कर रहा हूं, क्योंकि मैं समझता हूं मैं आज से बनाया गया हूं, मिट्टी से बनाया गया, मेरे पास दलील है। खुदा के हुक्म के मुताबिक अपनी दलील को पेश करने के नतीजे में और इनकार हुक्म खुदा करने के नतीजे में गया इब्लीस मारा एक सज्दे के न करने पर, अगर लाखों बरस सज्दे में चार लाखों क्या होता। तो जैसे हम उस कम यकीनी की हालत में उस थोड़े से परसेंटेज और यकीन के कम हो जाने के नतीजे में जो जिंदगी को आगे बढ़ाना शुरू करते हैं, तो हमारे दो रास्ते बन जाते हैं, एक हमारा हक का रास्ता और एक हमारा वो रास्ता जिसको अभी हमने नाम नहीं दिया और शायद देने अभी नहीं पसंद करते, क्योंकि चला वो रास्ता जाता है, बोला ये रास्ता जाता है, ताकि अगर दूसरा नाम दे देंगे तो लोग कहेंगे आप वो रास्ते पर चल रहे, तो गुनाह ही क्यों दिया जाए। हम तो सिराते मुस्तकीम पर हैं, कायम हैं, लेकिन हमारा यकीन यूं कम है। तो यकीन की कमी सबब बन जाती है दो रास्ते बन जाते हैं। अब आइए जब हम जो दो रास्ते ले लेकर आगे बढ़ रहे हैं, और तो एक आदमी ऐसा कि जो पहली फिक्र के ऊपर टिका हुआ है कि मुझे मेरी जिंदगी में मेरी नफ्स को मेरे को ही खुद अपना मेहमान बनाना है, मेरे को अपने आपका सेंटर बनाना है। अब जब दौड़ चली, हम आगे वहां दौड़ रहे हैं अल्लाह के रास्ते पर, आगे वहां दौड़ रहे हैं हमारे नफ्स के रास्ते पर, और अच्छा दौड़ दुनिया में हो रही है दोनों भी, और वो दौड़ रहा है एक ही रास्ते पर जो नफ्स का रास्ता है। अब बताइए कि हमको कामयाबी उसके मुकाबले में भी दुनिया में मिल सकती है या नहीं मिल सकती है। एक आदमी गलत रास्ता पकड़ लिया है, नफ्स को अपना मेहमान बनाया है, खुदा का इंकार किया है, माना किए पैसे माना है, जैसे नहीं मानने के बाद हो और तेजी से नफ्स के रास्ते पर आगे बढ़ रहा है, और हम कभी इधर कभी उधर, ला इलाहा हाउला है वला इलाहा हाउला है मुज़ब्ज़ब बैन हाउला है वहाउला है, क्या है ना अल्लाह वालों की तरफ पूरे ना दुनिया वालों की तरफ पूरे, इधर भी कुछ मुज़ब्ज़ब उधर भी कुछ मुज़ब्ज़ब। अब ये कैफियत में जब दौड़ निकली तो पता चला हमारी नजरें उसकी तरफ है और वो नुकसान दुनियावी बुनियादों पर सच को झूठ को सब मिलाकर आगे बढ़ता जा रहा है। हम आधी झूठ बोलते हैं आधी सच बोलते हैं, नतीजे में मालूम हुआ कि ना दुनिया के रहे ना आखिरत के। अब तो उम्मीद होना के बाबू की जाति और कस्तूर का विभाग, क्या तुम बाज़े किताब पर ईमान ले आओगे जो तुम्हारा यकीन जितना इजाजत देता है, और बाज़े किताब पर ईमान नहीं लाओगे तो उनकी जगह क्या होगी, फ्रंट लाइन बोल रहा हूं, उनकी जगह क्या होगी दुनिया में तुमको जिल्लत भी रहेगी सिद्धियों, और आखिरत में अजाब। आयत ने दो चीजों का वादा कर रहे हैं, दुनिया में दलील क्यों होंगे, दुनिया में दलील इसलिए होंगे कि उनके हाथों दलील होंगे, जो दुनिया को अपना सब कुछ समझ के बढ़ रहे थे। जब वो लोग दुनिया को सब कुछ समझ कर बढ़ रहे थे, उन्हें हर वो काम हर वो तरकीब पर अमल किया जो उनको दुनिया में ताकतवर बनाने के लिए जरूर, फसलों पर फरे वो हर चीज जो जो उनके सामने आई भोजन को हर चीज, और हम रहे कि ना वो कर सके ना ये कर सके, ना हमारी इबादत हमारी ताकत बनी, ना हमारी बुराई हमारी ताकत बनी। तो अल्लाह जब कह रहा है कि आदमी किताब मानने वालों को पूरी किताब नहीं मानने को दुनिया में सिर्फ क्यों फिलहाल दुनिया सुना और पलटा दिए जाएंगे आखिरत में अदाबे अली की तरफ, तो ये हम अपनी गलती की तरफ से कर रहे हैं या अल्लाह पर जोर कर रहा है। हमने अपनी आखिरत की दौड़ में दुनिया की कैफियत को जारी कर यकीन की शिद्दत के सबब लोड़ातों पर चलना शुरू किया, और नतीजतन वो कुरान की आयत हम पर साजिश आ गई जो कुरान कह रहा, हम न पूरे अल्लाह वाले हुए न पूरे दुनिया वाले, मतलब दुनिया आखिरत एक यकीन के नहीं होने, और दूसरा इखलास जैसे हमने यकीन कम किया दूसरा रास्ता पकड़ा। अल्लाह के रास्ते पे कोई शैतान बैठ नहीं सकता, जब अल्लाह के रास्ते के अलावा हमने एक अच्छा रास्ता और बना लिया आपके लिए तो हम अपनी जाति से अच्छा समझने लगे, तो शैतान ने कहा कि तू मेरे साथ आ गए तो शैतान जाएगा वादा करता है, यह وَيَأْمُرُكُمْ بِالْفَحْشَاءِ، شیطان تمہیں فقر سے ڈراتا ہے، بھوک اور تنگدستی سے ڈراتا ہے اور تمہیں فحشا کا حکم کرتا ہے، برائی کرنے کا حکم کرتا ہے، چھچورے پن کا حکم کرتا ہے۔ تو اب یہ دو چیزوں پر اس نے ہم پر کام کرنا شروع کیا، ایک تو ہم کو فقر سے ڈرایا کہ تمہاری دولت ختم ہو جائے گی، نتیجے میں ہم کیا ہو گئے، فقیر ہو گئے، کنجوس ہو گئے۔ ہم نے یہ نہیں دیکھا کہ اللہ کا فضل کیا ہوتا ہے، قرآن میں وہی آئے اللہ کہتا ہے کہ اللہ وعدہ کرتا ہے مغفرت کا اور فضل کا۔ فضل کا مطلب اللہ کے پاس اتنا ہے کہ اگر تم دو گے تب بھی دے گا، کئی اور آئے اس بات کو درار کرنے والی۔ اور رہا اس کا فضل جب اتنا بڑا ہے، اس کی مغفرت بھی ہے، اگر تم توبہ کر کر پلٹ جاؤ، اے رب جس نے اپنے آپ پر ظلم کیا ہے ہم تیرے تمام گناہ معاف دے کے قرآن کہہ رہا ہے، تو ایسے رب کو چھوڑ کر جو مغفرت کا وعدہ کر رہا ہے، وہ گناہوں کو بخشنے کا وعدہ کرتا ہے، جو ہی وہ توبہ دینا وہ یوں پر متحرین کی آیت پیش کرتا ہے اور اپنے فضل سے بے انتہا دینے کا وعدہ کرتا ہے، اس کو ہم چھوڑ کر اس شیطان کی بات سننے لگتے ہیں، قلت یقین قلت ایمان کے سبب سے، جو کہہ رہا ہے کہ تم کو فخر سے کرنا چاہیے، تم کو پیشہ پر عمل کرنا چاہیے۔ تو خلاصہ اگر ہم اپنی زندگیوں کا کرنا شروع کریں گے تو ہم کو یہ محسوس ہونے لگے گا کہ ہم کچھ حد تک اس یقین کے راستے پر اس طریقے سے ہمارے ائمہ ہم کو چاہتے ہیں، ایز اے سوسائٹی انڈیویجل کے طور پر میں نہیں کر رہا، یہ گفتگو کسی فرد کی طرف کسی انسان کی طرف اشارہ نہیں ہے، اگر اشارہ ہے تو پھر میرے طرف، فقط یہ گفتگو اجتماعی طور پر آپ اگر غور کرتے رہیں، کیا اگر ہم اللہ کے اصولوں پر کامل رہیں اور ہمارے میں علم، یقین، تقویٰ، جھوٹ سے بڑے، لوگوں کی مدد کرنا، عمل بھی معلوم ہونا ہے ان کا کرنا، یہ سب خوبیاں اگر جمع ہو کر ہم ایک سوسائٹی بن جائیں اور اللہ کے راستے پر اللہ کی مدد، قرآن کہہ رہا ہے ان علینا نصر المومنین، بے شک اللہ پر واجب ہے وہ مدد کرنا مومنین کی، تو یہ سب اگر ہو جاتا تو آیا ہم اوپر ہوتے یا نیچے، آیا آج ہم عقلی طور پر، فکری طور پر، علمی طور پر، اخلاقی طور پر، کسی طور پر بہتر ہیں، اس سے میں طور پر کہہ رہا ہوں فردی طور پر۔ اگر نہیں ہے تو پھر آیا ہم پورے اللہ کے راستے پر ہیں، یہ سوال ہم کو کرنا ہے۔ قرآن یہ بھی کہتا ہے اللہ کو کہ ناظرین، تم ناظرین کو پسند نہیں کرتے، مگر غور کرنے کی بات ہے کہ غور کرنے کی بات نہیں ہے، جب ہم ویسے نہیں ہیں تو پھر ویسے بنے گی کہتا، جب تک ہم ویسا تھے کمتری کا ہم پوری طریقے سے احساس نہ کر لیں، ہماری کمی کا ہم کو پورا احساس نہ ہو جائے، اگر ہم پھر بھی کہتے جائیں گے ہم گرے تو گرے ٹانگوں کی، تو ہم کبھی بھی سدھرنے والے نہیں، ہم اپنے یقین اور اخلاص کو کبھی بلند کرنے والے نہیں رہیں گے، ہم اس بات سے راضی رہیں گے جو کچھ ہم کر رہے ہیں وہ صحیح اور جو کچھ دوسرا کر رہا ہے وہ غلط۔ گرچہ اخلاق میں بھی دیکھا جائے تو وہ ہم سے آگے بڑھ جائے، وہ ہماری باتوں پر زیادہ عمل کرے گا، ہم اپنی فکر کی کمزوری کی طرف، اجتماعی کمزوری کی طرف سے اپنے باتوں پر عمل کرنے سے قاصر ہو جائیں گے۔ یہ بہت لمبا دور نہیں گزرا تھا آپ کے پاس ایسے کنبے ہیں جو امام اپنے دور پہ کہہ رہے ہیں مکے والوں سے، علماء سے، کہ دیکھو تم نے کیا کرنے کیا، رہا کمزوروں کا حق تو تم اس کی طرف توجہ نہیں کرتے، اور وہ جو تم اپنے گمان میں اپنا حق سمجھتے ہو اس کو طلب کر لیتے ہو، تم نے اندھوں کو، گونگوں کو اور شدید جو بیمار ہیں ان کو یوں ہی مہمل آبادیوں میں ترک کر دیا ہے اور ان پر کوئی رحم کرنے والا نہیں ہے، اور تم نے کمزوروں کو ظالمین کے حوالے کر دیا ہے، یہ حسین نے تم کہے 50 سال نہیں ملے رسول کے رہے، 20 سال نہیں گزرے امام حضرت علی کی شہادت سے، 7 سال نہیں گزرے امام حضرت کی شہادت سے، امام یہ کہہ کر پیش کر رہے ہیں کہ اپنا حق جو تم اپنے گمان میں اپنا سمجھتے ہو کہ شاید وہ حق بھی نہ ہو، اس کو تو تم طرف کر بیٹھ گئے، اور رہا وہ چیز جو غریبوں کا حق ہے وہ تو تم پامال کر رہے ہیں، اس کا احساس ہی نہیں ہے، अंधे का तुम्हें कोई तुम्हें फिक्र नहीं। भूखे के जमाने में रिस्क की कमी होती थी, जो काम कर सकता था वो रिस्क पाता था, जिसके पास काम करने की सलाहियत नहीं होती थी उसके पास रिस्क का आना बड़ा मुश्किल हो जाता था। अंधा आदमी 90% काम नहीं कर सकता, 90% काम हम अपनी आंखों से करते हैं। गूंगा अपनी बात को समझा नहीं सकता, बिल्कुल मामूली सा काम कर सकता, उसको समझाया भी नहीं जा सकता। आमतौर पर जो गूंगे होते हैं वो आमतौर पर खड़े होते हैं, क्योंकि सुन नहीं सकते, बोल नहीं सकते, तो उससे बात की नहीं जा सकती, उसको काम समझाया नहीं जा सकता, तो उसको ऐसे काम में होकर ढूंढे उसको पुकारा नहीं जा सकता। तो यह मुश्किल में इनको लेबर फोर्स से किनार कर दिया जाता है। जो शरीर तौर पर बीमार है उसको कहां से काम करने देता है? ये वो कमजोर तबके हैं जिसको कुरान भी अपनी आयात में आयात करता है, अहले बैत भी अपनी रिवायात में याद करते हैं। कुरान तो कहता है तुम क्यों नहीं जंग करते उन कमजोर औरतों और बच्चों के पास जिन पर जालिम उनका हक उनको दे देते, कुरेश कर रहे हैं। ये कैफियत इमाम के खुतबों में नजर आती है। वो सोसाइटी जिसमें इमाम जिंदा थे, तो सोसाइटी में एक कमजोरियां आ चुकी थी, जबकि रसूल की रहमत से 50 साल नहीं गुजरे थे, आज 1400 साल गुजर चुके हैं। दुनिया बहुत बदल चुकी है, दुनिया के हालात बदल चुके हैं। अगर आज हम अपने आप में इकट्ठा होकर कोशिश नहीं करेंगे ईमान को और दीन को बुलंद करने की, हम ये काम अकेले करने में किसी शब्द से कामयाब नहीं होंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम व अखिल इंसान लफी खुद्र ऐलान कर रही है, यकीन इंसान फंसा रहे हैं, मगर वो जो ईमान ले आए और अपने सारे अंजाम लिया और एक दूसरे को सब्र की बतवासों के हफ्ते बतवासों के सब हफ की और सब्र की तस्कीन करते रहे, मिलजुल कर हमारा ये काम होगा। हमको अपने पहले इन अपील और इस्लाम पर काम करना पड़ेगा, उसके साथ ही साथ हमारे पास सोसाइटी में जो इल्म के ऊपर हम सरमाया गुजारी कर रहे हैं, जो इल्म पर हम इन्वेस्टमेंट कर रहे हैं वो बेइंतहा कम है। हम इल्म पर जितना इन्वेस्टमेंट करना चाहिए उसका 1% भी नहीं कर रहे हैं। जो कौम इल्म की इतनी वैल्यू देती है, जबकि इल्म ही तनहा सहारा है कि जो अक्ल को अल्लाह तक पहुंचाता है। कि इल्म की तलाश में जब अक्ल निकलती है तो वो अल्लाह तक पहुंचती है। अक्ल की तारीफ वाला ये क्या कर सकते हैं कि मकुल वो चीज का नाम है कि जिसके जरिए से अल्लाह को हासिल किया जाता है, अल्लाह की इबादत को हासिल किया जाता है। मां कोबेला बहन मान तो कहते कि जिसके जरिए से अल्लाह की इबादत की जाती है और जिसके जरिए से जन्नत को हासिल किया जा सकता है। तो अक्ल को इल्म का सहारा चाहिए, हम इल्म में कितना इन्वेस्ट करते हैं? अक्ल को इनपुट चाहिए, जिस बेसिस के ऊपर अक्ल वो इनपुट को लेकर एक मरहला तय करके आगे है, वो इनपुट कहां है? हमारे बच्चों को हम किस किस माहौल में किस किस फिक्र से आगाह करा रहे हैं? पढ़ाई लिखाई में दुनिया की तारीख की बात कर रहा हूं। हम देखते हैं कि हमारे बच्चे वो लेवल पे नहीं आ पा रहे दुनिया की तारीफ की, जबकि दूसरों के बच्चे उन लेवल पर आने के साथ साथ और हर साल आगे बढ़ रहे हैं। क्यों? कि वहां पर सरमाया गुजारी है, वहां पर इन्वेस्टमेंट हो रहा है। 2 साल 4 साल 8 साल के बाद वो इन्वेस्टमेंट इतना ज्यादा हो जाता है कि जो क्वालिटी रहती है वो कंपेरेबल नहीं है, आप मुकायसा नहीं कर सकते उससे। हम अगर आज शुरू करेंगे तो 10 साल के बाद वहां पर पहुंचे, मगर आज शुरू नहीं करेंगे तो 10 साल बाद नहीं पहुंचे। मगर कहां है वो पैसा? वो पैसा तो इकरार में, दरोदेवर में, दौलत में चला जाता है। मालूम होता है कि मगर ईमान का पूरी ताकत इस्लाम के लिए था। जो लोग ईमान के खून को इस्लाम के लिए और अपने पसीने को भी इस्लाम के लिए ना समझे, वो क्या ईमान को माने? ईमान को मानने का ऐसा तरीका है, हम तो ये पढ़ते हैं क्या लई लगी कुम तुम आकुम बहुदा माकुम, किससे? उनके हाथ से प्रयास अस्वीकार करते हुए कहते हैं अरे अल्लाह उसे नहीं कहा कि हम आपके साथ होते, मैं आपके साथ होता فوز عظیم پا لیتا شہادت کے ذریعے سے. مسئلہ شہادت کا نہیں ہے, مسئلہ ایک دوسرے کے ساتھ مل کر جتنا کر سکتے ہیں اتنا کرنا ہے. ہمارا سب سے بڑا مشکل مسئلہ یہ ہے کہ ہم ایک دوسرے سے ملتے نہیں, نتیجے میں جب اتنے لوگ ملتے نہیں ہیں تو پھر بڑا کام پاسبل ہی نہیں ہوگا. تو جب بڑا کوئی کام ہوگا نہیں تو پھر آگے بڑھے گا کیسے؟ ہزاروں بچے بچیاں ہیں جن کی تعلیم کے بعد اچھی دینے کی ضرورت ہے, مگر ہمارے پاس ایک سرمائے کی کمی, دوسرے فکر کی کمی, اتحاد کی کمی. مل بھی جاتے ہیں تو لڑنا بہتر جانتے ہیں بنسبت ملنے سے. تو بتا رہا ہوں یہ مشکلات ہیں, یہ سوسائٹی میں مشکلات ہیں. اگر ہم مشکلات کی طرف توجہ نہیں کریں, اپنی زندگی میں اسلام کو اپنا بنیاد عمل بنائیں, یقین اور اسلام سے دوری اختیار کریں اور سمجھیں کہ باہر کے امام آ کر یہ سب چیزیں ٹھیک کر دیں گے. یقیناً یقیناً جب تک کہ ہم نصرت نہیں کریں گے یا کوئی اور لوگ جو اللہ ہمارے نالائق ہونے کے نتیجے میں لائے گا, تب تک تبدیلی آنے والی نہیں ہے. موجودہ تبدیلی لانا اللہ کی سنت نہیں ہے. اللہ کہتا ہے کہ میں چاہتا ہوں کہ تم کو تمہارے ذریعے سے تمہارے اور میرے جیون کو سبق سکھاؤں. کیوں اللہ بھی سکھا سکتا ہے, یقینا سکھا سکتا ہے, نہیں تم نہ بچے والے ہندوؤں کے ذریعے سے جو قرآن کی آیت کے مطابق کہتے ہیں موسیٰ سے جاؤ تم اور تمہارا خدا جا کر ان سے جنگ کرو, ہم یہاں پر بیٹھے. ہم بیٹھے کیوں بیٹھے ہوئے؟ تمہارا ہوتا کافی نہیں ہے کیا ان لوگوں کے لیے؟ اچھا تم کس کام کی ضمانت, کس کام کا ذمہ تم کیا لیے ہوئے بیٹھے ہو کہ ہم بیٹھے ہیں یہاں کے اوپر؟ ہم کھانے پینے والے, ہم اللہ کے نام پر بھی کھاتے ہیں, رسول کے نام پر بھی کھاتے ہیں, امام کے نام پر بھی کھاتے ہیں, ہم کھانے والے. یہ نظریہ رکھنا دین کے نام پر کھانے کی دعوتیں رکھ دینا, معاف کرنا میں غلط باتیں بول رہا ہوں, ہمارا دین کھانے کا دین ہو گیا. ہر موقع کے لیے ہم خاص طور کی دن بنا کر دیتے, چاہے وہ رمضان ہو یا محرم ہو. تو دین پتا چلا اس لیے آیا تھا کہ ہم بہترین کھانے کھا سکیں. سلام علیکم محمد والے محمد. دین آیا تھا انسان کو ان حدود تک لے جائے جو انسان جس کے لیے بنا ہے. وہ عشق تو لحکمہ مکارم الاخلاق, مجھے محفوظ کیا گیا ہے, رسول صلی اللہ علیہ وسلم مجھے محفوظ کیا گیا ہے تاکہ میں اخلاق کے معیار کو بالا ترین حد تک پہنچا دوں, نوبل کیریکٹرسٹکس کو, نیک اخلاق کو اس حد تک پہنچا دوں جو سب سے اعلیٰ حد ہو, ہائیسٹ لیول تک پہنچا دوں. اگر ہمارا رسول اخلاق عظیم ہے, رسول تم اعلیٰ ترین اخلاق کے معیار پر ہو, وہ والا رسول ہو, تو ہم کو کیا نہیں چاہیے کہ اسی طرح حرکت کریں؟ کیونکہ اگر ہم یہ اخلاق سے منہ موڑیں گے نتیجہ بتاتا ہوں کیا ہوگا. قومیں کیسے نیچے جاتی ہیں, شیطان آتا ہے ویشا کا حکم دیتا ہے, ویشا کا حکم دیا, محرم کو اپنا کو خراب کیا, محرم کو لے کے خراب کیا, شوشن اور کلچرل لائف میں تبدیلی آئی, کلچرل لائف گری, سوشل لائف میں انحطاط آیا, وہاں مطلب انحطاط آیا, اس کا امہ کو اثر اقتصادی ہوگا, اکنامک فیلڈ میں ہوگا. جیسے اقتصادی فیلڈ میں نقصان پہنچنے لگے گا, کیونکہ پینے کھانے ہیل کرنے والے لوگ مضبوط اقتصاد نہیں بنا سکتے. آج یورپ اور امریکہ کا نتیجہ دے دیجیے, آج ان کو ان کا لیبر فورس نہ میٹیریل دنوں میں بدن کی محنت میں برابر نہیں کر سک رہا ہے, نہ اپنی فیس پر, نہ فزیکلی وہ لوگ کمپیٹ کر سکتے ہیں ان سے کمزور لوگوں سے, نہ مینٹلی وہ کر سکتے ہیں. کیوں کہ مارل ڈیگریڈیشن جو ہوا ہے, جو اخلاقی انحطاط ہوا ہے, وہ سبب بن گیا کہ ان کا ہر مارل ڈیگریڈیشن سے کلچر شوشن اور کلچرل وہ ہوگا, کلچرل ہوگا, کلچرل کے ساتھ ساتھ شوشن ہوگا, شوشن تو ہوتے فیملی ٹوٹنا کیوں ہوگی, فیملی جیسے ٹوٹنا کیوں ہوگی, اس کا نتیجہ احتساب کے اوپر بھی پڑے گا, احتساب جائے گا, اکنامک ایکٹیویٹی کمزور پڑے گی. آج ان کی اگر آج ڈیفیسٹ دیکھیے بجٹ کی, تو اندازہ ہوگا کہ یہ دنیا کا مال کھا رہے ہیں, ان کے پاس کچھ ایجاد کرنے کو کچھ نہیں رہے گا. جب اقتصادی مار پڑے گی وہ خود بخود سیاسی مار میں تبدیل ہو جائے گی. पॉलिटिकल कमजोरी में तब्दील हो जाएगी। आज बड़े बड़े हथियार रखकर ये लोग दुनिया पर हुकूमत कर रहे हैं, जिस दिन इनके इन हथियार का रोग खत्म हो जाएगा इनकी हुकूमत एक दिन भी चलने वाली नहीं होगी। और वो दिन ज्यादा दूर नहीं है। हम जब अपने सामने किसी को गिरता हुआ देख रहे हैं अखलाकी कमजोरी के नतीजे में, इज्तमाही और सहाबती कमजोरी, इज्तेसाकी कमजोरी और नतीजतन सियासी कमजोरी, अब ये सब अगर हम देखते हुए अपना रास्ता मुशक्कत करते हुए अगर वो नहीं हो जाएंगे यकीन और इंसाफ के दायरे में, जो हमारा इमाम हमसे चाहता है, जो हमारा रसूल हमसे चाहता है, जो हमारा अल्लाह हमसे चाहता है, वह तवक्कल पे नहीं ही तस्कीरा कमाल इंसाफ के साथ उसकी तरफ लौट जाओ, उसकी तरफ पलट जाओ। हबली कमाल इंतजाई रही ए मालिक इमामे तो मुझे मुनकते कर पूरी चीजों से तेरी तरफ तवज्जो करने का करने वाला बना। जब मैं तेरी तरफ तवज्जो करूंगा, तेरी तरफ तवज्जो करने के बाद जब दुनिया की तरफ तवज्जो करूंगा वो हकीकी रहमत वाली तवज्जो होगी, वरना अपनी तरफ से करूंगा मालिक उसमें शहमत भी होगा, गजब भी होगा, लालच भी होगी, हर बुराई होगी। मुझे वो नजर ना दे, तू अपनी नजर मुझको दे। जब तक मैं तेरी नजर का बुरी तरीके से सामान न बन जाऊं तो मुझे दुनिया में न छोड़। ये दुआएं आपको सही में कागजा में सही में सजा दिया आपको मिल जाए। किस तरीके से बार बार कोशिश करते जाते हैं कि खुदा की मुर्बत हासिल करते हैं, बार बार कोशिश करते जाते हैं कि खुदा की मुर्बत कैसे दिखता है कि किसी हद पर उसकी मुर्बत से थाने नहीं है। क्या पूरों की जिंदगी ले लीजिए और जिससे हमको सबक लेना है, हमको जिससे सबक लेना है, अगर हम सबक नहीं लेंगे तो हम इमामत से मुंह मोड़ेंगे, अगर हम सबक नहीं लेंगे हम इमामत से मुंह मोड़ेंगे, अगर हम सबक नहीं लेंगे हम इसादत से मुंह मोड़ेंगे, अगर हम सबक नहीं लेंगे हम खुदा से मुंह मोड़ेंगे। बहुत बुरा मुंह मोड़ना हो जाता है, इज्तिमा उखड़ जाता है, सोसाइटी में झूठ सच की जगह ले लेती है। आज मिंबर से करबला के वाक्य में अगर हम गौर करें तो दलील के साथ तारीख की बुनियाद पर 5% बात बोली जा रही है, 95% ऐसी बातें हैं जिसकी कोई सनद नहीं है कालेज में। अगर कोई आज हमारे से आकर पूछे आप करबला के बारे में ये बातें बोल रहे हैं, आप अपनी किताबों से हमको साबित कर चुकी ये बातें हैं, वल्लाह हमारे पास साबित करने के लिए नहीं है, क्योंकि हमने करबला को एक जबानी शहादत बना दिया है, किताबी शहादत बाकी नहीं रखा है। कुरान कह रहा है अंतम अभी कलम, कुरान में अल्लाह कह रहा है हमने कलम के जरिए दे दिया है, हमने कलम के इसको हटा के इधर की उधर की अपनी अपनी बातें अपना अपना रोजगार चलाने के लिए, जाकिरीन के रोजगार के लिए हमने करबला को जाकिरीन की बहन की कैफियत में ला दिया, हुसैन की बहन की कैफियत में बाकी नहीं रखा। नतीजे में शख्सियत इमाम मजरू, नतीजे में शख्सियत जनाब जैनब मजरू, क्यों? आप वो अल्फाज उनके मुंह में कह भर रहे हैं कि वो कभी भी ना भर रहे। कदम कुर्सी जिल्लत का एहसास इमाम हुसैन के एक जुमले से साफ हो जाता है, हैहात मिन्नत जिल्ला, बईद है जिल्लत, हमसे करीब हो ही नहीं सकती जिल्लत, हमसे करीब हो ही नहीं सकती जिल्लत। तो वो इमाम कब कमजोरी का एहसास करेगा, कब कोई ऐसा जुमला बोलेगा कि जो बातिल के दिल को खुश कर दे। इमाम ने एक भी जुमला ऐसा नहीं कहा कि जो खुद की कसम कुर्सी पर दलाल करे, हुज्जत से बात की, दलील से बात की, और ये कैफियत बादल इमाम हुसैन की बात की। हम देखते जाएं कि हम कहां कहां पर गलत करते जा रहे हैं। हम अगर सच्चे नहीं है, मिंबर से सच नहीं बोलेंगे तो कोई हमारे मिंबर को कबूल नहीं करेगा। दुनिया छोटी हो चुकी है, यूट्यूब पे आप तमाम मजालिस देख सकते हैं, यूट्यूब पर आप जितने मजालिस हो रहे हैं वो देख सकते हैं। अगर हमारे मजालिस का ये मीनार रहा तो मैं यकीन से कह रहा हूं हम करबला का हम अदा करना तो दूर की बात, करबला के हक में ना इंसाफी से अमल कर हम किताबों से हट चुके हैं। करबला एक ऐसा वाकया है कि तारीख में और जगहों को अगर आप देख लें उस दौर की और पहले की, जितना करबला के बारे में तफसीली بیان ملتا ہے اتنا بیان کسی اور واقعے کے تعلق سے نہیں ملتا. اگر آپ اسناد پر جا کر بحث کریں، تاریخ میں کتابوں پر جا کر بحث کریں، تو پہلے 200 سال کے اندر جو کتابیں لکھی گئی تھیں وہ آپ کو آج بھی ملتی ہیں، جس سے ہم کربلا کے معاملے کو اب کر سکتے ہیں. لیکن کیا کریں، ہمارا مقصد کربلا پیش کرنا نہیں ہے، ہمارا مقصد اپنی روٹی کو فراہم کرنا ہے. آیا حسین کی قربانی اس کی روٹی کا سبب بن جائے؟ جب تک یہ پروفیشنلزم رہے گا ذاکری کے اندر، جہاں پر ذاکر پیسے کے لیے امام حسین کے بارے میں گفتگو کرے گا، وہ ایسے ہی بات ہوگی جس طریقے سے اللہ کی نماز انسان پیسے لے کر پڑھا رہا ہوں. حضرت قربتی نہیں ہوتا، حضرت قربتی نہیں ہوتا، قربت لینے والا نہیں بول سکتا کہ پیسہ مان لے کر نماز پڑھا رہا. اسی طریقے سے امام حسین کے واسطے کیا، امام حسین سے وہ قربت چاہیے یا نہیں چاہیے؟ جب تک ہمارا ممبر پیسے سے دور نہیں ہو جائے گا، جب تک ہمارے ممبر سے سچ کی گارنٹی نہیں ہوگی. اور جھوٹ اتنا بولا جائے گا کہ سچ بولنے والا جھوٹا نظر ہے. اور ہم کتابوں میں مثالیں دیکھ چکے کہ علی جیسا نماز پڑھنے والا جب شہید ہوتا ہے تو لوگوں کو یہ احساس ہوتا ہے کہ بھائی نماز بھی پڑھتے تھے، تبلیغ کیا کام کر سکتے. امام حسین حسن کے تعلق سے جو تبلیغات کی گئی، امام حسین کے تعلق سے جو تبلیغات کی گئی، جناب مختار کے تعلق سے جو تبلیغات کی گئی، بادل شہادت ہے امام حسین کے یہ کہ مختار اپنے آپ کو نبی کہلاتے ہیں، جھوٹ. پورا ایک فرقاؤں کے نام سے مختاریہ کے نام سے ایجاد کر دیا گیا تاریخ میں، یہ کہہ کر کہ مختار اپنے آپ کو نبی کہتے ہیں. فقط اس لیے کہ بنی امیہ کی مخالفت کرتے ہوئے کوبے پر حکومت کرتے ہیں. ہمیں غور کرنا پڑے گا، ہمیں سوچنا پڑے گا. جو غلط کرو گے تو حاصل کرو گے وہ تمہارے، اور تم کو ان کے تعلق سے پوچھا نہیں جائے گا. ہم کو اللہ نے گزشتہ جنریشن کی ذمہ داری نہیں دی، لیکن اپنی ذمہ داری ضروری ہے. آج کے ہمارا جنریشن اگر کام نہیں کرے گا، ایک جنریشن جا رہا ہے دوسرا جلدی سے ہماری جگہ لے رہا ہے. ہم کو کوشش کرنا ہے کہ وہ جنریشن کو پیور سیکیور، کیونکہ یقین اور اخلاص دو ایسی چیزیں ہیں کہ اگر یہ ہو جائیں تو شیطان ہمیں نبوز نہیں کر سکتا. جب ہم ان بنیادوں کے آپ کو ایک بنا کر آگے بڑھیں گے تو جب ہمارا اتحاد بھی ہوگا تو اتنا محبت والا اور خلوص والا ہوگا کہ وہ اتحاد سے جو فائدہ سوسائٹی کو ہوگا وہ فائدہ اتنا وسیع ہوگا کہ ہم نے سوچا بھی نہیں. آپ اندازہ لگائیے کہ کچھ لوگ اپنی بنیاد پر کام کر رہے ہیں، جو اپنی محبت میں کام کر رہے ہیں، وہ سوسائٹی جب بناتے ہیں 10,000 آدمی خود کی محبت رکھنے والے سوسائٹی بناتے ہیں، اور وہ سوسائٹی ہر آدمی کی اپنی شخصی نظر کی بیسس پہ ایک جگہ آئی ہے، بلکہ میں خود کے 10,000 آدمی مقصد اگر بات کے ساتھ ہوں، 10,000 آدمی اللہ کو مقصد بناتے ہوئے، بہتر بناتے ہوئے، رسول اور آل رسول کی ہدایت پر چلتے ہوئے، محبت خدا میں اکٹھا ہوتے. آپ کا میل کیجیے یہ 10,000 کو اور یہ 10,000 کو، ان کا کیا معیار ہوگا، ان کا کیا معیار ہوگا؟ زمین کا آسمان پر ہوگا یا نہیں ہوگا؟ وہ فرق کیوں نہیں ہے؟ کیونکہ وہ اپنی باطن میں جمع ہو رہے ہیں شخصی اثرات کے لیے، ہم اپنے حق کے لیے جمع نہیں ہو رہے ہیں. یہ مشکل حضرت علی کے ساتھ بھی کنویں میں تھی، کہتے تھے کہ وہ اپنے باطن میں ایک ہے اور تم اپنے حق میں ایک نہیں ہو. کیونکہ یہ ایسا حق ہے کہ جو باطن کے ساتھ زندہ رہنا چاہتا ہے اسے مزہ آتا ہے، کبھی ادھر کبھی ادھر. شیطان بھی کہتا ہوگا کہ کس طریقے کا لگا پاپا کر چھوڑ دیا، کوئی حیثیت ہی نہیں. کوشش ہماری یہ ہونی چاہیے کہ ہم اپنے اتحاد کا فائدہ سمجھیں، کمپیئر کریں کہ ہم کی معنی میں اگر یہ ہم ہو جاتے تو کیسی خدا کی رحمتیں ہم پر نہیں ہوں، اور وہ رحمتوں کا نتیجہ ہم پر کیا ہوگا، ہماری آنے والی نسلوں پر کیا ہوگا. اور خدا نہ اگر وہ رحمتوں کی جگہ اللہ جو قرآن میں وعدہ کر رہا ہے کہ بات کتاب پر ایمان لائے بات پر نہیں لائے، तो नतीजा क्या होगा वो भी हमारे लिए देखने का है। मैं समझता हूँ कि कोई असर करने वाला हमें ये नहीं बोलेगा कि हमको वो रास्ता इख्तियार करना है जो आदि तक आदि झूठ आधा ईमान आधा कुफ्र वाला हो। यकीन अल्लाह ने हम पर नेमत की है, मिन्नत की है कि रसूल वाले रसूल के दामन से हमारे हमको मुंतबिक रखा है। अब हमारा काम है ये उम्मत होने के नाते कि हम आपस में मिलजुल कर हक और यकीन और इखलास की बुनियाद के ऊपर एक ऐसा ढांचा बनाए जिसमें बातिल और बुराई दूर हो जाए। अल्हम्दुलिल्लाह जिस हद तक की उसूल दीन की बात है हमारे पर मौका लगी है, चाहे वो दीन के बारे में हो, के बारे में, मोहम्मद के बारे में हो, कयामत के बारे में हो, मौकम लगी है रहा हुए दिन हमारे शुरू मजबूत तरीन बुनियादों पर उतवा है। हम में कोई झोल नहीं है, अगर कोई झोल है तो आजादी बहन जब मई तुम्हारा सबसे बड़ा दुश्मन तुम्हारी मोहम्मद है जो तुम्हारे में। अल्लाह हम सबको तौफीक दे कि हम इससे बलंद हो सके। हम खैर की तलाश में ऐसे खैर के दर से जाकर जो जो खैर उनकी दुआया उनकी तालीमात में वो हम आपस में एक दूसरे से शेयर कर सके, एक दूसरे को तरगीब दिला सके, वतवा को भी हफ्ते वतवा को भी सब्र कहकर और नतीजतन एक मकसद को पॉइंट कर दिल को आगे बढ़ाने, फिक्र को आगे बढ़ाने। हमारे मराकज में दुनिया की तालीम भी होनी चाहिए, दीनी तालीम भी होनी चाहिए, दुनिया भी समझाई जानी चाहिए। और हम ज्यादा हक रखते हैं अलहिकमत वाउमतुल मुमिन, हिकमत मोमिन की गुमशुदा की तरह। कुरान कहता है मैं उसका हिम्मत पसंद उसकी हमारी रंग कसीरा, और जिसे हिम्मत दी जाती है उसको बहुत ज्यादा है। हमारे लिए अल्लाह हिम्मत देने को तैयार है, रसूल वाले रसूल के पास हिम्मत के हजारें मौजूद हैं, हमको इससे वादा करना है। खुसूसन खुसूसन जब करबला जैसी शहादत हमारे सामने हमारे रास्ते को रोशन कर रही हो। हुसैन ने करबला इख्तियार कोई मजबूरी का सौदा नहीं था। इमाम ने यह कहा कि जब कोई फाजिल जालिम को हुकूमत की बात और कमाने हुए देखे और बॉल और पेड़ से उसके मुकाबला लग ले तो अल्लाह उसको उसी के साथ महफूज करेगा। और इमाम ने यह कहा कि मैं दूसरों से ज्यादा हक रखता हूं इस बात से आगे बढ़ू अल्लाह तरह अल्हक को लायुक्त बे अला तरह अंदर हक का लायुक्त बे वन बाकी का लायुबना अन, क्या तुम नहीं देखते कि बेशक हक पर अमल नहीं किया जा रहा और बाकी से रोका नहीं जा रहा। ये हम भी इमाम को हक और बातिल इतने इम्पोर्टेंट है कि बातिल पर कोई रवैश बन रही हो और रोकी नहीं जा रही हो और हक पर अमल नहीं किया जा रहा हो तो ज्यादा होते बेचैन हो जाते थे। मैं जिंदगी को जालिमीन के साथ सिवाय रुसवाई के और मलाल के कुछ और नहीं समझता। मैं नहीं कबूल करना चाहता जालिमीन के साथ जिंदगी को भी, उसके अंदर मुझे सिवाय मलाल के कुछ और नजर नहीं आता और मौत मेरे लिए ताकत है, कामयाबी है। ये फिक्र कहां मिलेगी, किसके यहां मिलेगी? और ये जबानी फिक्र नहीं है, ये हर और अमल के साथ हुआ है। जब कहा कि नारद मौत इज्जत कहागा तो मौत को घंटे गले मिलकर ईमान ने कहा है। मौत से फरार क्या कर नहीं कहा कि जालिमीन मुझे बैर और फरार के बीच में रास्ता दे रहे हैं, मैं ये दोनों भी नहीं करूंगा, ना बैर करूंगा ना फरार। शहादत अख्तियार यकीन मौत इमाम ने कहा कि ठीक है अगर तुम लोग नहीं जाते हो, तुमने कहा था मैं आया, आज अगर तुम मेरी बात को कबूल नहीं करते हो तो वहीं चला जाओ जहां से मैं आया हूं। इजाजत नहीं दी गई, इमाम ने जंग का इरादा जब वो करने लगे तो कर ये कहकर के मैं दलील नहीं होना चाहता जिदत मुझसे हयात में नजर देना। आप देखते जाइए रास्ते तमाम इमाम के खुद बात आप फरमाते कि मैं दुनिया की जाओ हजम के लिए तैयार नहीं कर रहा, मैं मुझसे तो जाने मन का क्याम नहीं कर रहा हूं, मैं तो अगर भी मारूफ करना चाहता हूं और नहीं अगर मुनकर करना चाहता हूं, वासियों की सीरत जल्दी वाली और मैं अपने जदो भाग की सीरत पर चलना चाह रहा हूं। ये कैफियत इनके पास की है, दुनिया से मुझे गरज नहीं, मुझे रसूल की सुन्नत से गरज, अली की सीरत से गरज। ये शहादत, ये बात शहादत हमारे सामने हमको बुला रही है, क्योंकि वही इमाम ने रास्ते में फिर यह कहा था लकुम फिया उस्वा, मुझमें तुम्हारे लिए बेहतरीन मिसाल है। इमाम अपने आप को मिसाल बनाकर पेश कर रहे हैं, लकुम की रसूल कुरान कह रहा है, इमाम वही नियत के दायरे में रहते हुए कह रहे हैं लकुम फिया उस्वा, मैं तुम्हारे लिए मिसाल हूं। कल न कहना कि मैं अलग था मिसाल न बन सका, इसी उर्वान से हम हुर को देखते हैं कि हुर को इमाम में मिसाल नजर आई, दुश्मन की फौज में थे शक था, लेकिन तुम्हें आशूर तक शक यकीन में पूरी तरीके से तब्दील हो गया था, हुर का फसल एक ही रास्ता था, जब तक दो रास्ते थे हुर मुजफ्फर थे कि मैं यहां रहूं या वहां, जब यकीन की मंजिल आ गई तो वो रास्ता बंद हो गया, एक ही रास्ता रहा और वो रास्ता बयान हुसैन की तरफ था, हुर मुंतफिर हो गए। जोहर का भी वही था, जोहर के लिए भी दो रास्ते थे, अब इसके लिए इमाम से मुलाकात करें, इमाम से मुलाकात के बाद जोहर के लिए भी एक ही रास्ता रह गया, अब भी दौरा खुदा से ही करते देखते जाइए ये कैसे दो रास्ते उन लोगों के जो मुखालिफिन में थे, जोहर उस्मानी थे, खुद तो मुखालिफिन फौज के कमांडर थे, एक खास मकसद से उनको भेजा गया था कि इमाम हुसैन को रोका जाए, रोका और कर्बला में लाने का सबब खुद हुर बने। फिर हम देखते हैं कि दो रास्ते जाके एक रास्ते में कैसे तब्दील हो जाते, खुदा इन दो शहदा के वास्ते से हमारे में भी अगर कहीं दो रास्ते हैं तो उसको एक और हुसैन के रास्ते में तब्दील पा लो। गौर से देखिए किस तरीके से आते हैं और किस तरीके से शहीद होते हैं, यह आर्जू के साथ कि हमको फिर दोबारा कयाम में जाने की जो हद नहीं है, जब का जब ही इजाजत मांगते हैं, जब का जब ही हरकत करते हैं, शहादत नसीब होती है। इमाम वालीम पर जाकर दुआ देते हैं, कहते हैं कि तेरा मान तेरी मां ने तेरा नाम कितना अच्छा रखा, तू यहां पर भी बोला और वहां पर भी बोला है। आगे आगे जैसी शहादतें होती जाती है, इमाम की कैफियत यही है कि चेहरे पर नूर बढ़ता जा रहा है, आसान नहीं है कि गोश के पलों की शहादत को देखना, अथा की शहादत के बाद एक के बाद एक फातिम को देखना, उमर मोहम्मद को देखना, अली अकबर की शहादत को करीब से मुशाहदा करना, अब्बास को पानी लाने के लिए भेजना इस हालत में कि कोई और लश्कर में बाकी नहीं है, और उसके बाद अली अकबर को लेकर हाथ में मुंसलिक होते देखना, ये सब इमाम ने किया। हिम्मत इमाम की नहीं टूटी। हम भी अगर कोशिश करें इस दुनिया की जिहाद और कोशिश में नाम अगर वास्ता इमाम का लेकर आगे बढ़े, हमारी भी हिम्मतें इस इमाम के दुपहर में नहीं टूटेंगी। वो वक्त भी आया कि जब इमाम तथा बीवियों से रुख्सत के लिए आते हैं, रुख्सत करते हैं और कहते हैं कि तुमको आजमाइश के लिए अपने आप को तैयार कर लेना चाहिए। आजमाइश मोमिनीन का अल्लाह के तरफ से तोहफा है, अगर मोमिन को आजमाइश नहीं होती तो मोमिन बेचैन हो जाता है कि मालिक मुझे क्यों नहीं आजमा रहा है, तो ऐसा तो नहीं है कि मुझे इससे तलाश कर रहा है, एक के बाद एक चीजें लेकर मुझे कहीं गुमराह तो नहीं कर रहा है। मोमिन आजमाइशों के लिए बना है, कहते हैं कि देखो तुम आत्माइयों के लिए तैयार हो जाना, अल्लाह तुम्हारी हिफाजत करेगा और तुम्हारे जालिम को, तुम्हारे दुश्मन को जलीलो खार करेगा। ये खुशखबरी देकर इमाम रुख्सत होते हैं, किस दिल से रुख्सत होते हैं, उन्हीं को मालूम है कि इमाम को अपने हरम की परवाह बहुत थी। जिस तरीके से गैरत इंसान को होती, इमाम गैरत की इंतहा है, इमाम गैरत की इंतहा है। हमला करते फिर फैमिला की तरफ पलट आते, ताकि अगर दूर हो जाऊंगा तो मेरी जिंदगी में हमला कहीं बना हो बना हो जाए। ये सिलसिला जारी रहता है, उसके बाद एक वक्त ऐसा आता है कि इमाम घोड़े पर संभल नहीं सकते, जमीन पर आ जाते हैं। और एक ऐसा वर्षा भी आता है कि नौके नंदा पर हुसैन का असर बुलंद होता है। उस दौर के बाद रिजम में बदला आई वो तस्लीमत में हमने महमूद अजीवा ये आवाज क्या गूंजना, ये हुसैन की अलग से आदमी निकली हुई बदला के मैदान की आवाज। लेकिन अभी भी आजमाइश का सिलसिला जारी है, घोड़ों की नाकबंदी की जा रही है हुसैन से, और अस्हाब हुसैन और भाइयों के लाशों पर घोड़े दौड़ाए जा रहे हैं। उसके बाद का मरहला ये कामयाबी देखिए कि ये सब देखने वाली जहब किस कैफियत से अपने आप को दुश्मन के सामने पेश कर रही है। बेकजावा ऊन, चादर का खिले जाना, हाथों में रखन, ये कैफियत में जब दरबार में कूफे के प्रवेश किया जाता है तो अली की बेटी के चेहरे पर किसी किस्म के कमजोरी के और फिकर के आसार नहीं नजर आते। इब्ने ज़ियाद को कहना पड़ता है कि देखो अल्लाह ने तुम्हें कैसे जलील किया और किस तरीके से यजीद को कामयाबी अदा की। फौरन जवाब आता है, अल्लाह झूठे कौन पाते को जलील करता है और हम अल्हम्दुलिल्लाह जब झूठे हैं ना पाते हैं। ज़ैनब की मंजिल अपना साथ नहीं छोड़ती, यही बात कहती है कि जो शहीद हुए अल्लाह चाहता था कि वो अपनी शहादत गाह तक पहुंच गए, पहुंच गए, वो पहुंच चुके, तू अब अपने अजाब का इंतजार कर। हमने तो अल्लाह के बाद के सिवाय अच्छाई के कुछ नहीं देखा, ये तू ना जन्नत के अलावा कौन कह सकता है। कटे हुए तरह को देखने के बाद ये मां रही तो इतना जमीला, मैंने अच्छाई के अलावा कुछ देखा ही नहीं। और क्या देखना था, सब कुछ जैनब की आंखों ने देख लिया। कहती है ये सिर्फ अच्छाई के अलावा कुछ भी नहीं है। शाम के दरबार में पेश किया जाता है तो यही कैफियत नजर आती है। कहती है यदि अगर तू समझ रहा है कि तू कामयाब हो गया है, तू बिल्कुल भी कामयाब नहीं हुआ, अल्लाह ने तुझे मोहलत दी है कि तेरे अजाब में तू इजाफा कर ले। और रहा ये हमारा दिख और ये हमारी मई, ये नाबूद होने वाली चीजें नहीं है। हक वो चीज का नाम है कि कभी नाबूद नहीं होता, जमाने के गुजर जाने से हक कमजोर नहीं होता, आने वाली नजरें हक को पकड़ लेती है, काम लेती है। चौदह सौ साल का अर्था गुजर चुका है, हम अभी भी जिंदा है। मालिक इन चार लोगों का वास्ता उस हफ्ते हमको इस तरीके से पहुंचाने करते हमारी जबान ये चौदह करे और हमको कियामत के दिन उसका ना होना पड़े। वो आजम दावाना अलहमदुलिल्लाह रब्बिल आलमीन।